This is VOA News. I'm Jim Bertel. Ukrainian government forces and pro-Russian separatists in eastern Ukraine have started an all-for-all prisoner swap. This will allow remaining prisoners of the five-year conflict to return home. The agreement was concluded by Russian leader Vladimir Putin and Ukrainian President Volodymyr Zelensky in Paris in December. A Turkish military cargo plane landed in the Somali capital on Sunday to evacuate people badly wounded in a truck bombing in the city a day earlier. The attack killed at least 90 people, including two Turkish nationals. The plane also brought emergency medical staff and supplies.
Cari fratelli e sorelle.
Meanwhile, Pope Francis, during his Sunday Mass at the Vatican, prayed for the victims of Saturday's bombing. Five people were stabbed at the home of a Hasidic rabbi in New York. David Doyle reports.
An attacker stabbed five people late on Saturday at a Hasidic rabbi's home in New York State, a Jewish organization said, in a rampage that comes after days of increased tension over anti-Semitic assaults. The Orthodox Jewish Public Affairs Council said all five victims were taken to hospital after the incident in Muncie, Rockland County. Two were said to be in a critical condition, with one of them stabbed at least six times. Police said the assailant fled the scene, but is now in custody. New York City's police department said on Friday it was stepping up patrols in heavily Jewish neighborhoods following a spate of anti-Semitic attacks.
That is Reuters' David Doyle reporting. A fresh Taliban attack in Afghanistan has killed 17 pro-government forces, even as the insurgent group is reported to be mulling over a brief ceasefire to try to seal a foreign troop withdrawal deal with the United States. The overnight deadly insurgent attack targeted a security outpost in northeastern Takhar province. This is VOA News. An official in Yemen says a ballistic missile attack ripped through a military parade, killing at least six troops and three children, a spokesman said Sunday. More than 20 people, including civilians, were wounded in the blast. British counterterrorism police have arrested a 21-year-old man on suspicion of preparing an extremist act. AP's Aria Shackley reports.
The suspect was arrested at a residence in East London. Police say he's being questioned on suspicion of the commission, preparation or instigation of acts of terrorism. The property where he was arrested is being searched by police. The man has not been charged or identified. Police did not provide any details about the suspect's actions. Zaria Shakli, London.
The new year is just days away and will ring in New York's Times Square. The area will be flooded with police on New Year's Eve, with the department saying it may just be the safest place on earth. AP's Julie Walker reports.
The NYPD says there are no credible threats, but police are taking no chances. Counterterrorism Chief Martin Matarazzo says anyone coming to Times Square will have to go through tight security.
You will encounter canine vapor dogs. You will encounter our heavy weapons teams. You will encounter multiple magnetometers, screening and wanding.
And that's just some of what you'll see, says Police Commissioner Dermot Shea.
This is going to be one of the most well-policed, well-protected celebrations in the entire world.
But he reminds people to stay vigilant. Julie Walker, New York.
Mass killings in the U.S. hit a new high in 2019, and 33 of the record 41 were shootings. AP's Shelley Adler reports.
I will come to you in the silence.
One of the many tragedies took place in Virginia Beach, where 12 people were killed in a workplace shooting. Bobby Dyer is the mayor there.
This is a nightmare that nobody ever wants to live.
22 people lost their lives in August at a Walmart in El Paso. Governor Greg Abbott spoke at a memorial service.
We know this evil will not overcome us.
Very shortly after that, there was shock in Dayton, where nine people were gunned down, which led frustrated protesters to tell politicians,
do something, do something, do something.
I'm Shelley Adler.
Voters are casting their ballots in Guinea-Bissau Sunday. Two former prime ministers are vying for the presidency in a runoff election after the incumbent failed to reach the second round in the West African country. For more on any of today's top news, please go to voanews.com or download the VOA mobile app for news on the go. In Washington, I'm Jim Bertel, VOA News.
ये वॉइस ऑफ अमेरिका है। प्रोग्राम आपकी दुनिया के साथ मैं हूँ असद हसन। सबसे पहले नज़र डालते हैं आज के प्रोग्राम में शामिल मौजूदात पे। पाकिस्तान में एहानत मजहब के मुकदमात, ज़ैली अदालतों में सजाएं, आला अदलिया में रिहाई की शरह ज्यादा क्यों, एहतसाब का अमल और इदारों की अहलियत कार। कौन सा पाकिस्तान कायदे आज़म के पाकिस्तान से करीब तर है, नया पाकिस्तान या पुराना पाकिस्तान। सेगमेंट अलिफ से ये तक जो कि तालीम से मुतालिक हमारा ये सेगमेंट होता है, इसमें भी आज हम बात करेंगे पाकिस्तान के बानी कायदे आज़म मोहम्मद अली जना, उनकी तालीमात के ऊपर। स्पोर्ट्स के सेगमेंट में बात होगी क्रिकेट पर। 10 साल बाद पहली बार होम सीरीज और पाकिस्तान का 13 साल बाद होम सीरीज का जीतना, याह्या हुसैनी हमारे साथ होंगे। इसके अलावा साल 2019 में कुछ अहम वाकयात, अहम डेवलपमेंट्स पर तफसीली फ्यूचर रिपोर्ट्स हमारे प्रोग्राम्स का हिस्सा हैं। तो चलते हैं प्रोग्राम के पहले हिस्से की जानिब। जी सामिन, आप जानते हैं कि गुज़श्ता हफ्ते पंजाब के शहर मुल्तान में कायम बहाउद्दीन ज़करिया यूनिवर्सिटी के एक विजिटिंग प्रोफेसर जुनेद हफीज़ को तौहीन मज़हब के जुर्म में सज़ाए मौत सुनाई गई। ये मामला एक बार फिर आलमी मीडिया का मौजू बना है और सोशल मीडिया पर भी इस फैसले पर तबसरे होते रहे हैं। हमने इस मुकदमे के पस मंज़र में जानने की कोशिश की है कि एक तसव्वुर ये मौजूद है कि पाकिस्तान के अंदर जो ज़ैली अदालतें हैं, जब एहानत मज़हब के मुकदमात हों तो वहाँ छोटे शहरों के अंदर बहुत ज़्यादा दबाव बज़ाहिर नज़र आता है, और ज़्यादातर केसेस में अगर 100% मुकदमात में नहीं भी तो ज़्यादातर मुकदमात में मुलजमान को सज़ा ही सुनाई जाती है। लेकिन ये सज़ाएं आला अदलिया में जब अपील होती हैं इनके ख़िलाफ़ तो वहाँ पे ठहर नहीं पाती हैं, और ज़्यादातर वहाँ पे केसेस में ये जो कन्विक्शन है ये एक्विटल में, यानी ये जो सज़ाएँ हैं ये रिहाई में तब्दील हो जाती हैं। किस तरह का माहौल और हालात होते हैं जिसका सामना होता है ज़ैली अदालतों को, और किस तरह के वो एनवायरनमेंट है जिसमें आला अदलिया ज़्यादा फ्रीडम के साथ और फ्रीली वो डिसीजन ले सकती है, इस पे हमने बात की है मुख्तलिफ माहिरीन कवानीन से। हामिद खान साहब सीनियर कानूनदान हैं, तहरीक इंसाफ से भी उनकी वाबस्तगी, अगरचे शोकाज नोटिस आजकल उनको मिल चुका है। जस्टिस रिटायर्ड तारिक महमूद साहब से भी हम बात करेंगे, साबिक सदर सुप्रीम कोर्ट बार एसोसिएशन, और डॉक्टर प्रोफेसर मेहदी हसन जो कि चेयरमैन हैं पाकिस्तान में ह्यूमन राइट्स कमीशन के, और इसके साथ साथ मुमताज़ एजुकेशनिस्ट भी हैं, सो उनसे बात करेंगे। सो सबसे पहले हामिद खान साहब से गुफ्तगू करते हैं।
हम वॉइस ऑफ अमेरिका वाशिंगटन से आपसे मुखातिब हैं।
हामिद साहब बहुत शुक्रिया आपका, हामिद खान साहब, आपने वॉइस ऑफ अमेरिका से बात करने के लिए वक्त निकाला। एहानत मज़हब के मामलात में बिलखसूस जो ज़िले या ज़ैली अदालतें हैं, देखा यह गया है कि वो उनके ऊपर गैर मामूली दबाव होता है, सिक्योरिटी थ्रेट्स होती हैं, रिपोर्ट हुए हैं एक बाकायदा जजेस को थ्रेट किया गया है वहाँ पर, और कन्विक्शन आलमोस्ट 100% लोअर कोर्ट्स में, और वही मुकदमात हाई कोर्ट या सुप्रीम कोर्ट में जाके वो प्रूव नहीं हो पाते और वहाँ पर बरी हो जाते हैं मुलजमान। सो ये क्या रीज़न्स हैं, लोअर कोर्ट्स कैसे ऑपरेट करती हैं, कितना दबाव होता है, सस्टेन क्यों नहीं कर पाती, कितना इन्फ्लुएंस होता है प्रेशर की वजह से पूरा जो सिस्टम है जो या जो ट्रायल है लोअर कोर्ट्स के अंदर?
देखिए 100% कन्विक्शन तो नहीं होती, बल्कि रेट ऑफ कन्विक्शन है, इस हद तक दुरुस्त है ये बात। बुनियादी तौर जो ये ट्रायल कोर्ट्स हैं इन पर ये दबाव होता है कि मुल्क में लॉ एंड ऑर्डर सिचुएशन खराब है, क्रिमिनल एक्टिविटी बहुत ज्यादा है, तो इसलिए इनकी कोशिश होती है कि हम कम अज कम कन्विक्ट करें, जरा भी हमारे पास अगर गुंजाइश निकले केस की तो हम इसको कन्विक्ट कर दें। लेकिन जब ये अपील में जाएगी तो लामहाला इसको रीअसेस किया जाएगा, तो इसलिए हम पर क्यों ये बात आए, क्योंकि बहुत शोर पड़ने लग जाता है एवरी टाइम, जब भी कभी क्रिमिनल एक्टिविटी बढ़ती है, क्राइम बढ़ता है, तो इंसामिया की तरफ से ये इल्ज़ाम लगता है कि हमारी अदालतें जो हैं ये बहुत लिबरली जो है एक्विट करती हैं एक्यूज को, और इस वजह से बहुत बहुत बड़े क्रिमिनल जो है वो बच जाते हैं। तो इसलिए बहुत सारे क्रिमिनल्स बच जाते हैं। इस इल्ज़ाम का एक दबाव ज़रूर है हमारी लोअर कोर्ट्स पर कि ये ना कहा जाए कि लॉ एंड ऑर्डर की सिचुएशन ख़राब करने में इन अदालतों का भी हाथ है, क्योंकि ये लिबरली एक्विट करती हैं। तो ये काफ़ी अरसे से ये सिलसिला चल रहा है कि चलिए हम अपने सर पे ना लें, जो हायर कोर्ट्स हैं, जो सुपीरियर कोर्ट्स हैं, वो खुद बहुत इसको रीअसेस कर लेंगी एविडेंस को, और अगर चाहेगी एक्विट करना तो एक्विट कर देंगी। सुप्रीम कोर्ट में एक्विटल रेट बहुत हाई हो गया है, इसलिए कि नीचे से جو فیصلے آتے ہیں ان میں کافی سکم ہوتا ہے.
تو حامد خان صاحب, پھر کیا یہ قرینِ انصاف ہے کہ دباؤ کے تحت کنوکشن ہوتی ہے؟ کیا یہ بھی نظریۂ ضرورت کی ایک دوسری شکل ہے؟ اور اگر ایسی سچویشن ہے جہاں ججز پہ دباؤ ہے تو کیا اس کا کوئی اور طریقہ ہو سکتا ہے, جیسے ججز کا نام سامنے نہ ہو, خفیہ ہیئرنگ ہو, یا ایک ڈسٹرکٹ کا معاملہ دوسری ڈسٹرکٹ کورٹ جا کے سنیں, بجائے اس کے کہ ایک ایکیوز جو ہے وہ کئی برسوں تک ایک ڈسٹرکٹ کی عدالت میں مقدمات فیس کرے اور پھر 7-8 سال کے بعد جا کے اس کو لاہور آئے, ہائی کورٹ سے یا سپریم کورٹ سے ایکویٹل ملے. سو اس مقامی دباؤ سے بچنے کے لیے کیا کیا جائے کہ فیصلہ بھی انصاف کے مطابق ہو, کمپرومائز نہ ہو, انفلوئنس نہ ہو؟
یہ دباؤ مقامی نہیں ہے, یہ سمجھیے تقریباً اوور آل سچویشن میں دباؤ ایگزسٹ کرتا ہے, یعنی ملکی قسم کی صورتحال میں جہاں پر یہ کہا جاتا ہے کہ کرائم بڑھ رہا ہے اور اس میں نہ انتظامیہ اپنا رول پلے کر رہی ہے نہ ہی عدلیہ اپنا پراپر رول پلے کر رہی ہے, تو وہ کہتے ہیں کہ بیشتر خطرناک مقدمات جو ہیں یا جہاں بڑا بہت زیادہ بڑا کرائم ہینیس کرائمس ہوئے ہیں وہ کیسز بعض اوقات عدالتوں کے سامنے تک پہنچتے ہی نہیں ہے, پولیس کی سٹیج پر, انویسٹیگیشن کی سٹیج پر وہ ان کو کافی خراب کر دیا جاتا ہے. تو اس لیے یہ بھی ہے کہ اگر کوئی کیس پہنچ ہی جاتا ہے کسی وجہ سے اور تو اس صورت میں رعایت برتنی نہیں چاہیے. تو یہ ایک قسم کی اوور آل ٹینڈنسی رہی ہے اور یہ صرف مقامی طور پہ نہیں بلکہ تقریباً سارے ملک میں ہی یہ ٹینڈنسی کافی حد.
لیکن خان صاحب, اگر یہ دباؤ کا نتیجہ تو پھر یہ دباؤ تو اعلیٰ عدالتوں پہ بھی ہوگا, وہاں پہ زیادہ تر کیسز میں ایکویٹل یا رہائی کیسے ہو جاتی ہے؟
دیکھیے جہاں تک اعلیٰ عدالتیں ہیں ان پر اتنا دباؤ ڈالا نہیں جا سکتا. ایک تو وجہ یہ ہے کہ وہ ویسے یعنی کانسٹیٹیوشنلی آزاد ہیں تو اس قسم کے معاملات میں ان پر کوئی دباؤ ہوتا نہیں ہے. دوسری بات یہ ہے کہ ان کو بھی یہ احساس ہوتا ہے کہ اب اس کے بعد تو کوئی اس رستہ ہی نہیں ہے اس کے بچنے کا, تو اس لیے ہم اس کو جتنا لبرلی دیکھ سکیں, کہیں کسی کے ساتھ زیادتی تو نہیں ہو گئی. تو بعض اوقات لوور کورٹس میں یہ ہوتا ہے, خاص قتل کے مقدمات میں وہ یہ سوچتے ہیں کہ جب وہ کنسیڈر کرتے ہیں کہ کمزور ایویڈنس ہے لیکن کنوینس ہوتا ہے ٹرائل کورٹ کا جج کہ اس میں ہے صحیح صداقت, لیکن گواہ سارے وہ نہیں لا سکا یا سگاہ سے گواہ لانے میں کمزور رہا یا اس پر دباؤ پڑ گیا یا گواہ بھاگ گئے ہیں لیکن یہ وقوع ہوا ہے, تو وہ عام طور پہ سخت سزا دے دیتے ہیں اس خیال سے کہ چلیے کچھ عرصہ تو یہ سفر کرے گا نا, یہ جو ہے ڈیتھ سیل میں رہے گا, بعد میں اس نے بچ ہی جانا ہے, 3-4 سال بعد جب یہ ہائی کورٹ میں معاملہ جائے گا تو یہاں بچ جائے گا, لیکن کم از کم لیٹ ہم سفر فار سم ٹائم. یہ بھی ایک سوچ میں نے بہت سارے ٹرائل کورٹ کے ججز میں دیکھی ہے کہ ہم سمجھ جاتے ہیں کہ اس کیس میں یہ جینون کیس ہے لیکن ایویڈنس کمزور ہے اس میں اور اس کی بہت ساری وجوہات ہیں, تو لیس ہم تو اس کو کم از کم سزا دے کے بھیجیں, کچھ سال تو یہ سفر کرے نا فار واٹ ہی از ڈن. تو یہ بھی ایک ٹینڈنسی ہے, بہت سارے لوگ جسٹیفائی کرتے ہیں کہ ہم یہ سزا دیتے وقت یہ کنسیڈر کرتے ہیں کہ یہ بے گناہ نہیں ہے لیکن ایویڈنس انایڈیکویٹ ہے, تو ہائی کورٹ اس کو ایویڈنس کی انایڈیکویسی کو اگنور نہیں کر سکتی, تو اس لیے ہائی کورٹ میں ایکویٹل ریٹ بہتر ہو جاتا ہے, سپریم کورٹ میں اس سے بھی بہتر ہو جاتا ہے.
آخری بات سر یہ پوچھنا چاہوں گا کہ یہ اہانت مذہب یا توہین مذہب کے جو قوانین ہیں کیسے یقینی بنایا جائے کہ ان کا کوئی غلط استعمال کسی صورت نہ کر سکے؟
یہ بہت بڑا چیلنج ہے جو آپ نے فرمایا نا, یہ بہت بڑا چیلنج بن گیا ہے ہمارے ہاں, اور اس میں بالخصوص یہ معاشرتی معاملہ ہے کہ جس طرح کا ایک لابی پھر پریشرائز کرتی ہے اور اس میں اتنے لوگوں کو قتل کیا گیا ہے, اتنے لوگ جو ہے وہ ناجائز بیچارے اس میں قتل ہوئے ہیں, تو اس کا حل ابھی تک تو تلاش ہو نہیں سکا کیونکہ ابھی تک وہ طبقہ جو ہے وہ اس طرح کا ایک دفعہ الزام لگ جائے تو اس کو لوگ یہ سمجھتے ہیں کہ ہاں اب تو یہ اس کی کنوکشن ہونی چاہیے, اور بہت سارے لوگ دوران مقدمہ ہی قتل کر دیے جاتے ہیں یا اگر وہ کوئٹ ہو بھی جاتے ہیں تو بعد میں ان کا ملک میں رہنا مشکل ہو جاتا ہے, تو یہ ایک بہت ہی سیریس میٹر ہے. اس کا ابھی تک ہم کو اس کا آنسر تو تھا لیکن ابھی تک پریشر میں آ کے بہت دفعہ اس کو نہیں, आंसर ये है कि इसके बारे में एक तो एडिक्वेट इंक्वायरी होनी चाहिए, जब तब तक ये केस जो है वो अदालतों में नहीं पेश होना चाहिए जब तक एक हायर लेवल की इंक्वायरी ना हो जाए कि वाकई ये ब्लास्फेमी हुई नहीं हुई, इस आदमी को विक्टिमाइज तो नहीं किया जा रहा किसी और के दुश्मनी के नतीजे में तो नहीं। लेकिन इस इंक्वायरी बात तो सब यही कहते हैं कि इसका आंसर यही है कि डिटेल इंक्वायरी हो बिफोर सबमिशन ऑफ चालान। लेकिन देखने में ये आया है कि अब भी उस लॉबी के प्रेशर में आके बहुत सारे केस रजिस्टर हो जाते हैं और उनके मुकदमा पेश हो जाते हैं और फिर ट्रायल लॉयर ट्रायल जजेस जो है इस कदर अंडर प्रेशर होते हैं इस मामले में कि वो आम तौर पर अपनी जान छुड़ाने के लिए शख्स सजा दे देते हैं।
बहुत शुक्रिया हामिद खान साहब, सीनियर कानूनदान, आपने हमारे लिए वक्त निकाला, आपको बहुत शुक्रिया।
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
जी सामिन, आपने हामिद खान साहब की गुफ्तगू सुनी, हमने यही सवाल जस्टिस रिटायर्ड तारिक महमूद साहब के भी सामने रखा है कि क्या वजह है कि ज़ैली अदालतों में कन्विक्शन रेट ज़्यादा है, किस तरह के दबाव सामना करना पड़ता है ज़ैली अदालतों का, तो जस्टिस तारिक महमूद कहते हैं
जिस वक्त देखें ना इस किस्म का कोई इंसिडेंट जो रिपोर्ट होता है तो जाहिर है उसके पीछे कुछ ना कुछ शायद हकीकत हो लेकिन उसमें कुछ अफसाना भी होता है। लेकिन वो जो एक माहौल क्रिएट किया जाता है तो उस वक्त वो जितने भी लोग होते हैं वो काफ़ी एक्टिव होते हैं। फिर दूसरी बात है कि पुलिस पर भी खासा प्रेशर होता है, कुछ प्रेशर जो है रियल होता है कुछ परसेप्शन की बुनियाद पर होता है। तो इन द फर्स्ट प्लेस जो इन्वेस्टिगेशन जो है वो ही सही तरीके से नहीं होती। फिर अल्टीमेटली जब कोर्ट में चालान पेश होता है और प्रोसीडिंग शुरू होती है वहाँ भी वो एलिमेंट्स काफ़ी एक्टिव होते हैं और इवन कोर्ट की प्रोसीडिंग जो है वो भी अटेंड करते हैं और एक्सप्रेसिव इम्प्लाइडली जज पर प्रेशर होता है। फिर दूसरी बात ये है कि वहाँ पर जो है देखें असल जिम्मेदारी जो है वो तो होती है प्रोसिक्यूटर की केस को प्लीट करने के लिए, तो वो प्रोसिक्यूटर भी सम हाउ और दी अदर अनफॉर्चुनेटली अंडर प्रेशर होता है। फिर जो गवाह आते हैं वो गवाह भी जिस किस्म के स्टेटमेंट देते हैं या जिसमें एग्जीवेशन होती है तो उसकी एक जिंदा मिसाल आपके सामने है कि ये जो आसिया का अल्टीमेटली जो जजमेंट दी सुप्रीम कोर्ट ने तो उसमें ये काफ़ी चीज़ें हाईलाइट की गई और उसमें बड़ी मटीरियल कॉन्ट्रडिक्शन वगैरह होती हैं। लेकिन वहाँ पर वो प्रेशर इतना ज़्यादा होता है कि सम हाउ आर दी अदर जो है अनफॉर्चुनेटली जज साहबान जो है वो जो बेसिक प्रिंसिपल्स होते हैं देखे ना जो है जो भी ऑफेंस हो चाहे वो कत्ल का हो या इस किस्म का हो तो बेसिक जो रूल ऑफ एविडेंस तो वो तो दोनों में एक जैसे होते हैं ना, उसमें कोई फर्क तो नहीं होता, वही कानून शायद वहाँ अप्लाई करता है, वही सीआरपीसी वही अप्लाई करता है, जज साहबान भी वही होते हैं। लेकिन फिर भी ये जो या तो प्रेशर होता है या परसेप्शन इस किस्म का होता है तो जज साहबान भी या किसी हद तक ये भी कह सकते हैं कि वो किसी हद तक वो भी शायद इफ आई से सो विद अटमोस्ट रिस्पेक्ट वो मुतासर भी हो जाते हैं। लेकिन फिर जैसे जैसे ये मामला वहाँ से निकलता है और फिर वो एक जज साहबान को शायद ये भी ख्याल होता है कि ये हम पर तो इतना प्रेशर है तो हम तो चले अपनी जान छुड़ा लें, कुछ डर और खौफ भी होता है क्योंकि जाहिर है वो जिस जगह का वाकया होता है वो जज भी वही होता है, वो एलिमेंट्स भी वही कहीं ना कहीं नजर आ रहे होते हैं। लेकिन जब हाई कोर्ट्स में आता है तो किसी हद तक जो है ना इसमें एक फर्क पड़ जाता है, इसलिए कि जब एक वाकया होता है और केस ट्रायल हो जाता है वो एक कंटिन्यूटी होती है, जब हाई कोर्ट में अपील दाखिल होती है तो फिर उसमें काफी एक वक्फा हो जाता है, साल भी हो सकता है, दो साल, तीन साल, चार साल, पांच पांच साल लग जाते हैं,
ज्यादा वक्त है।
तो आहिस्ता आहिस्ता वो एलिमेंट डिसअपियर होना शुरू हो जाते हैं। और लेकिन मिसाल के तौर पर आसिया के केस में शायद ऐसा नहीं हो सका क्योंकि वो शायद बहुत ही पावरफुल एलिमेंट से और मामला चलता रहा, फिर उसमें और भी बातें थी कि उसमें गवर्नर तासीम का वाकया भी हो गया और इस किस्म की बातें। लेकिन फिर अल्टीमेटली जब सुप्रीम कोर्ट में मामला आता है तो एक बात है कि वो جج صاحبان جو ہے ان کا ذرا اسٹیٹس بھی ہائی ہوتا ہے اور پھر وہ بہت وقت گزر چکا ہوتا ہے اور پھر ان کو جب ایویڈنس پڑھتے ہیں یا ساری چیزیں سامنے آتی ہیں تو ان کو شاید یہ بھی احساس ہوتا ہے کہ ٹرائل میں نا انصافی بھی ہوئی ہے کسی نہ کسی جگہ, تو وہ جو پھر گولڈن پرنسپل ہوتے ہیں وہ اس کو اپلائی کیا جاتا ہے. تو جب آپ اپلائی کرتے ہیں تو ریزلٹ نکلتا ہے. بس یہی کے کیس میں دیکھ لیں کہ کھوسا صاحب کے بارے میں تو بہرحال ایک پرسپشن ہے کہ وہ جو ہے کافی ایکوٹل مائنڈ پرسن ہے اور جو پرنسپل آف لا کو بہت جو ہے سختی سے وہ جو ہے کرمنل کیسز میں اس کو انفورس کرتے تھے. لیکن ایون آپ نے دیکھا کہ ساکن نثار صاحب نے بھی جو بینچ کو ایون ہیڈ کر رہے تھے تو انہوں نے ایک علیحدہ اپنی ججمنٹ لکھنا جو ہے وہ ضروری سمجھا. اور اگر آپ دونوں ججمنٹس کو پڑھ لیں تو آپ کو ان دونوں جو آسیہ کے کیس میں دونوں ججمنٹس جو سامنے آئی ہیں تو اس کو آپ غور سے پڑھیں تو آپ کو خود سمجھ آ جائے گی کہ جو انویسٹیگیشن کے وقت کیا ہوتا رہا اور پروسیکیوشن کس طریقے سے ہوتی رہی اور وہاں پر کورٹ کا ماحول کیا ہے. تو یہ ساری چیزیں میرے خیال اس ساری چیز کو سمجھنے کے لیے کسی اوپینین کی میرے خیال ضرورت نہیں ہے. صرف آسیہ کے کیس میں وہ دونوں ججمنٹس آپ پڑھ لیں جو کہ سیپریٹلی لکھی ہے حاکم نثار صاحب نے کھوزو تو شاید ساری بات سمجھ میں آ جائے.
تو جسٹس طارق صاحب اس سینس میں کہ اگر دباؤ ہے, انفلوئنس ہے, پریشر ہے, پیئر پریشرز ہے, سو اس صورت میں پھر یہ لوور کورٹس کیا زیادہ مستحسن نہیں کہ وہ جلد فیصلہ کر کے اوپر بھیج دیں لاہور ہائی کورٹ میں, کہ بجائے اس کے کہ ملزم کے 7-8 سال ابھی جیسے جنید حفیظ کے کیس میں نظر آتا ہے اور اس کے بعد ایکویٹل ہو بھی تو زندگی کا ایک بڑا سی حصہ تو سلاخوں کے پیچھے نکل گیا.
دیکھیں اس میں بھی میں آپ کو بتاتا ہوں, دیکھیں مسئلے کا اگر آپ پرماننٹ حل چاہتے ہیں تو شاید یہ نہیں ہے. اگر آپ یہ فرما رہے ہیں یعنی کہ اگر جو جیسے ہی انسیڈنٹ ہو اور فوری طور پر جو ہے جیسے کہ آج کل اسپیڈی ٹرائل اور ماڈل ٹرائل کا بہت چرچا بھی ہو رہا ہے اس طریقے سے کی جائے تو میرا خیال پریشر اور زیادہ ہوگا, ٹھیک ہے نا, وہ قوتیں بہت ایکٹیو رہیں گی. میرا خیال ہے اس کا جو ایک لانگ رن ایک تو یہ ہے کہ شارٹ رن بھی ہو سکتا ہے. شارٹ رن اس طریقے سے ہو سکتا ہے کہ جناب بات یہ ہے کہ اس قسم کے کیسوں کی جو انویسٹیگیشن جو ہے اس میں ہائی لیول پر جو آفیسر جو ہے ان کو انوالو کیا جائے, کیونکہ جو ایس ایچ او ٹائپ یا انسپکٹر لیول کے اگر لوگ ہوں گے تو ان کا ذرا مائنڈ سیٹ بالکل مختلف ہوگا. اب تو الحمدللہ ہمارے جو ہے نا یہ جو پولیس سروسز میں جو سی ایس ایس لوگ کر کے آتے ہیں بڑے بڑے لکھے ہوتے ہیں, ان کی ایک ٹریننگ ہوتی ہے, ایک ان کی بیک گراؤنڈ ہوتی ہے, اے ایس پی ڈائریکٹ وہ آتے ہیں. تو میرا خیال ہے اگر اس کو ذرا انویسٹیگیشن کا ایک لیول اوپر بڑھا دیا جائے تو کم سے کم جو مائنڈ سیٹ ہے جو انسٹرکٹر کی سٹیج پر وہ ورک کر رہا ہوتا ہے اس سے کم سے کم باہر نکلیں گے. کیونکہ دیکھیں کرمنل کیس میں جو بیسک چیز ہے انویسٹیگیشن ہوتی ہے, اگر آپ نے انویسٹیگیشن ٹھیک کی تو انصاف کا زیادہ چانسز ہے, اگر انویسٹیگیشن خراب ہوئی تو ادھر میں نقصان ہو سکتا ہے, یعنی یہ کرمنل جو ہے چھٹ بھی جائیں گے اور بے گناہ جو ہے اس میں کنوکٹ بھی ہو جائیں گے. تو ان دا فرسٹ پلیس یہ ہونا چاہیے. اور دوسری بات یہ کہ میرے خیال لانگ رن میں ہمیں اپنی سوسائٹی میں جو ہے نا ان کا مائنڈ سیٹ چینج کرنا پڑے گا, اور ایک پرنسپل کو ہم مان لینا چاہیے کہ ہر شہری کا زندہ رہنے کا حق ہے, اس کا ایک فنڈامنٹل رائٹس ہے, اور اس کا رائٹس جو نہیں لیا کسی بھی طریقے سے اس کو ڈپرائیو نہیں کیا جا سکتا انلیس کے قانون جو ہے وہ انٹروین کرے اور اس کے رائٹ کو افیکٹ کرے. وہ تو دنیا جہاں میں ہوتا ہے, بہت سے فنڈامنٹل رائٹس ہیں لیکن دیٹ از سبجیکٹ ٹو لا, اور یہ کوئی بری بات نہیں, اور ساری دنیا میں ایسا ہوتا ہے. میرے رائٹس اپنی جگہ ہے لیکن میرے رائٹس جو ہے کسی نہ کسی جگہ کرٹیل ہوتے ہیں. فار ایگزامپل میری ایک اپنی پراپرٹی ہے, یہ میری اپنی پراپرٹی ہے اور کوئی مجبور نہیں کر سکتا کہ میں اس کو بیچ دوں, لیکن ایک لینڈ جو کمپلسری لینڈ ایکوزیشن کا ایک قانون ہے وہ اس رائٹ کو میرے کو روکتا ہے, اور وہ کہتا ہے کہ اگر تمہاری پراپرٹی جو ہے پبلک انٹرسٹ میں چاہیے, تو لارجر انٹرسٹ آف دا پبلک ایز اے ہول چاہیے, تو پھر تمہارا رائٹ جو ہے سیکنڈری ہے اور پھر اس کو ہم کمپلسری ایکوائر بھی کر سکتے ہیں. تو یہ چیزیں ہیں, تو یہ مائنڈ سیٹ کو لوگ چینج کرنا پڑے گا, اور اس کے لیے کافی سٹرگل کی ضرورت ہے. اس میں میڈیا کو بھی آنا پڑے گا, اس میں جو ہے الیکٹرانک کے علاوہ جو ہے جو پرنٹ میڈیا ہے ان کو بھی کھل کے اظہار کرنا پڑے گا, اور شروع میں جن لوگوں کو یہ اظہار کرنا پڑے گا ان کو دلیری بھی دکھانا پڑے گی. ان کو اگر خوف ان پر بھی طاری رہا तो फिर बात बड़ी सीधी सी, अगर आप सच्ची बात कर नहीं सकते और तो फिर वो एलिमेंट जो है वो तो मजबूत रहेगा, उनको तो किसी आर्गुमेंट्स की जरूरत नहीं है, किसी दलील की जरूरत नहीं, किसी कानून रूल की परवाह नहीं, वो तो चूंकि एक चीज उनके जहन में डाल दी गई है वो उसमें सवाल नहीं करते। असल मसला है कि सवाल किया जाए, और अगर कोई सवाल को गलत भी कर रहा है तो कोई हर्ज नहीं, अगर वो गलत सवाल भी है तो उसको जवाब देने की कोशिश करें और उसको समझाएं कि ये सवाल तुम्हारा गलत है। लेकिन बात यह है कि हमारे यहाँ प्रॉब्लम यह है कि सवाल करने की इजाजत नहीं दी जाती। बहुत सी ऐसी बातें हैं, मेरे जैसा शख्स भी बात जगह जो बैठ के जो बात करता है तो मैं समझता हूँ कि यहाँ भी सवाल करने की इजाजत नहीं है, और अगर मैंने सवाल किया तो शायद ये मुनासिब नहीं होगा कुछ दूसरे लोगों को पॉइंट ऑफ व्यू से। ये चीजें हैं, और बदकिस्मती से बाय गो के आज से 20 साल पहले 10 साल पहले यह सोच थी कि जैसे जैसे वक्त गुजरेगा चीजें बेहतर होंगी, लेकिन अनफॉर्चुनेटली ऐसा हो नहीं सका, और कभी कभी ऐसा लगता है कि बजाय आगे जाने के हम पीछे जा रहे हैं। और ज़ियाउल हक के जमाने में जो कुछ हुआ वो बहुत ही बुरा हुआ, और वो उसने इससे पहले मेरा ख्याल काफी बेहतर हालात थे अगर एक लिहाज से देखा जाए, तब कुछ हवाले से शायद ना बेहतर हो, लेकिन जिस कॉन्टेक्स्ट में मैं ज़ियाउल हक की बात कर रहा हूँ तो मेरा ख्याल है कि बहुत बुरे हालात हैं।
जैसे तारिक महमूद साहब, हमारी पहले हामिद खान साहब से भी बात हो रही थी, दोनों तस्वीरें वो रखते हैं, जैसे आपने फरमाया कि ज़ाहिर असबियत भी हो सकती है, दबाव भी हैं, प्रेशर भी हैं, थ्रेट्स भी हैं, और फिर जज साहबान ये फैसला करते हैं कि चलो ऊपर वाली कोर्ट फैसला कर ले। एक और भी एंगल उन्होंने बताया कि बाज़ का जज साहब जो हैं वो कन्विंस्ड होते हैं कि क्राइम कमिट हुआ है या एहानत हुई है, लेकिन एविडेंस मजबूत नहीं है, इसके बावजूद वो मैक्सिमम सज़ा दे देते हैं, उनको यकीन होता है कि ऊपर जाके एक्विटल हो जाएगी, लेकिन चलो इसी बहाने 3-4 साल 6 साल जो भी है वो काल कोठड़ी में रहना पड़े तो वो एक तरह से सजा भुगत लेंगे। सो किसी भी सूरत में ये जस्टिस डिस्पेंस होता है, इंसाफ का ये मायार दुरुस्त है?
नहीं, मैं इससे बिल्कुल एग्री नहीं करता। देखिए मैं आपको छोड़ देता हूँ, बस हामिद खान साहब जज नहीं रहे, मैं जज रहा हूँ, मैं उनसे इख्तलाफ करूंगा। वजह ये देखें, जिस वक्त मिसाल के तौर पर जज ऑफ द हाई कोर्ट जब सेशन से सजाए मौत होती है तो उसकी कंफर्मेशन हमने करनी है, अगर हम कंफर्मेशन नहीं करेंगे तो वो डेथ एक्सक्लूड नहीं हो सकती, ठीक है ना। तो बात यह है कि एक जज के सामने जब शहादत आई तो जज ने प्रसेप्शन की बुनियाद पर केस का फैसला नहीं करना, जज आई विटनेस नहीं है, और जज ने जो फैसला करना है वो रिकॉर्ड की बुनियाद पर करना है। अगर रिकॉर्ड पर एविडेंस नहीं है जो कानून के मयार पर पूरी नहीं पड़ती, देखें हमारी जो अदालतें हैं ना वो जो है कोई जस्टिस कोर्ट नहीं होती है टेक्निकली और लीगली स्पीकिंग, वो है कोर्ट ऑफ लॉ। और कोर्ट ऑफ लॉ का मतलब ये है कि ये जो आपने जो केस का फैसला करना है कीपिंग इन व्यू द कानून शहादत, जिसको पहले एविडेंस एक्ट कहते थे, सीआर क्रिमिनल प्रोसीजर कोड, या मिसाल के तौर ज्यूरिसप्रूडेंस के हवाले से मूडी की ज्यूरिसप्रूडेंस, या इसी तरीके से अगर आर्म्ड एमुनेशन इस्तेमाल हुआ है तो उसके तो हमने जो कानून है इन द फर्स्ट प्लेस फैक्ट्स उसमें रेलिवेंट होते हैं किसी के लिए, कि फैक्ट्स क्या हैं जो रिकॉर्ड पर प्रूव्ड हुए एस्टेब्लिश हुए एज पर लॉ, और फिर वो उस लॉ को अप्लाई करते हैं। अगर जब लॉ अप्लाई करेंगे और फिर वो केस अगर साबित नहीं होता तो फिर प्रसेप्शन की बुनियाद पर हम केस का फैसला नहीं कर सकते, तो वो तो फिर गलत होगा ना।
बहुत शुक्रिया जनाब जस्टिस तारिक महमूद साहब, आपने हमारे लिए वक्त निकाला। जी सामिन, आपने गुफ्तगु सुनी जस्टिस तारिक महमूद साहब की। एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे, हमारे साथ होंगे प्रोफेसर मेहदी हसन साहब।
मीडियम वेव 972 किलोहर्ट्ज़ पर, यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
आमतौर पे मेडिसिन साहब, ये देखा गया है कि जो लोअर कोर्ट्स हैं वहाँ पे कन्विक्शन रेट बहुत ज़्यादा है, लेकिन हायर कोर्ट्स के अंदर जाके यही ब्लास्फेमी के जो मुकदमात हैं, केसेस हैं, उसमें हायर कोर्ट्स के अंदर इसी तरह एक्विटल रेट जो है वो बहुत बढ़ जाता है। सो क्या लूप होल्स हैं लोअर कोर्ट्स के अंदर, या इवन अगर हम उसको लूप होल ही कहें कि ऊपर की सतह पे को जस्टिस डिस्पेंस किस हद तक होता है निचली अदालतों में, ज़ैली अदालतों में, या ऊपर आके एहानत के केसेस में?
देखिए बात ये है कि अभी तक 7 लोग जो हैं, 7 लोगों पे केस बना था, उसमें से 5 कत्ल हो चुके हैं अदालत के फैसले के बगैर या थाने में कत्ल हो गए, दो आदमी जेल में कत्ल हो गए जिन पे इल्जाम था, और दो जो थे वो अपने घर के सामने दरवाजे पे कत्ल हो गए, एक हाई कोर्ट के सामने भी कत्ल हुआ। तो ये जो कन्विक्शन है वो अभी तक कन्विक्शन की सजाए मौत किसी को नहीं दी। वो जो उसको एक खातून को क्रिश्चन को हुई भी थी वो मुल्क से बाहर चली गई है, जिसपे गवर्नर का कत्ल हो गया था उससे मुलाकात करने पे आसिया बीबी। तो ये जो कानून है ये इसमें अभी तक किसी को सजा जो है अदालत की दी हुई वो इम्प्लीमेंट नहीं। मैं ये समझता हूँ कि जो लोअर कोर्ट्स हैं उन पे एक तो प्रेशर आसानी से पड़ जाता है जो हमारी रिलीजियस माइट है उसका, दूसरे जो उनके करता जाता है हो सकता है उनकी सोच भी वही हो जो रिलीजियस एक्सट्रीमिस्ट की है। अलबत्ता जो अपर कोर्ट है, हाई कोर्ट है या दूसरी सेशन कोर्ट है, उनमें बचत हो जाती है। एक जज भी कत्ल हो चुका है जिसने ब्लैस्फेमी के एक एक्यूज की जमानत ले ली थी, तो उसको भी कत्ल कर दिया गया था। तो ये तमाम चीजें जो हैं ये ऐसी हैं जिसका कोई सॉल्यूशन नहीं है, क्योंकि रिलीजियस माइट बहुत इन्फ्लुएंशियल है और हर हुकूमत मौजूदा ही हुकूमत नहीं बाकी भी तमाम हुकूमतें जो रही हैं जब से ये कानून बना है जो हम बात से वो माजरत खाना हो जाता है, अपोलोजेटिक होता है उनका रवैया जब रिलीजियस मसाइल आते हैं और वो फैसला नहीं कर पाते जो उन्हें करना चाहिए।
बहुत शुक्रिया।
सियासी जमात के एजेंडे पे ये नहीं है।
थैंक यू सो मच डॉक्टर प्रोफेसर मेहदी हसन साहब, आप हमारे साथ थे, बहुत शुक्रिया आपका। प्रोफेसर खुर्शीद अदीम साहब, बहुत शुक्रिया आपका। पहले अगर हम बात करें अदालतों में, ख़ासतौर पर ज़ैली या ज़िलाई अदालतों के अंदर जो ब्लास्फेमी या इहानत मज़हब के मुकदमात हैं, वहाँ पर कन्विक्शन रेट बहुत ज़्यादा है और वही कन्विक्शन जाके हाई कोर्ट में या सुप्रीम कोर्ट के अंदर वो एक्विटल में या बरीयत में तब्दील हो जाती हैं। So, क्या रीजंस हैं आपके ख्याल में?
देखिए, कोर्स आपके में है कि जो समाज की सूरत हाल है अमूमी उससे अलग होकर कोई फैसले आम तौर पर नहीं दे पाते। ये बड़ा मुश्किल है किसी अदालत के लिए, खासतौर पर पाकिस्तान जैसे माहौल में कि वो मजहबी मामलात में अवामी रद अमल को नज़रअंदाज करते हुए कोई फैसला दे। तो कानून की अप्लीकेशन से ज़्यादा उसके जो समाजी अवामिल हैं वो मेरा ख्याल है कि पेश नज़र रहते हैं और जज साहिबान निचली अदालतों में भी ख्याल करते हैं कि अगर केस में कोई कमजोरी है तो हायर कोर्ट में जाके वो रिमूव हो जाएगी, लेकिन कम अज कम वो खुद को अवामी प्रेशर से अवामी गमों से बचा सकते हैं एक ऐसा फैसला देकर जिसमें अवामी जज्बात की तस्कीन का ज़्यादा सामान हो। आपने अक्सर देखा होगा कि हमारे यहाँ जब कोई बदकिस्मती से मामले में कोई तालीम नहीं हुई सोसाइटी की तो महज इल्ज़ाम ही को काफ़ी समझा जाता है किसी जुर्म के सबूत के लिए, ये खास पर जो मजहबी मामला उसमें ये होता है कि कोई आपने इल्ज़ाम लगाया तो ये बड़ी हद तक अक्सरियत ये फर्ज कर लेती है कि दुरुस्त है और उस पब्लिक परसेप्शन के खिलाफ जज के लिए जाना मुश्किल हो जाता है। तो ये एक बड़ा मसला है मेरा ख्याल है जिसके लिए सोसाइटी को ज़्यादा उसकी एजुकेशन की ज़रूरत है, उलमा का भी काम है और मीडिया का भी और रियासत को भी इसमें काम करना चाहिए कि वो लोगों की तरबियत करे और फिर ऐसे जजों को आप प्रोटेक्शन भी दें। रियासत की ये जिम्मेदारी है कि वो इस तरह के फैसले कानून के मुताबिक देने को अपने आप को आज़ाद समझे।
सही। तो अब सर ये बताएं कि अगर वो किसी भी तासब किसी भी प्रेशर के नतीजे में अगर वो फैसले होते हैं तो क्या फिर भी हम उसको इंसाफ का नाम देंगे, जस्टिस डन या जस्टिस डिनाइड?
नहीं हाँ नहीं नहीं बिल्कुल वो इंसाफ तो ज़ाहिर नहीं है क्योंकि इंसाफ जो आदमी समझता है कि वो उसमें प्रेशर को फेस नहीं कर सकता उसके लिए मुनासिब ये है कि वो जज के मनसब से खुद ही रजाकाराना तौर पर अलग हो जाए। पाकिस्तान में बदकिस्मती से सजा ये है कि खुद रियासत भी بہت سارے معاملات میں اثر انداز ہوتی ہے عدالتوں پر, ہوتی رہی ہے ماضی میں, ہمارے سامنے مثالیں ہیں. اور یہ بھی بدقسمتی ہے کہ مذہب کو خاص طور پہ استعمال کیا جاتا رہا ہے سیاسی فوائد کے لیے. تو اوور آل جو عدالتیں ہیں وہ ریاستی اور ساتھ ساتھ سماجی پریشر کا شکار رہتی ہیں. تو عدالتوں کے لیے بڑا ایک یہ مسئلہ ہے, میرا خیال ہے عدلیہ کی آزادی کے لیے ایک باقاعدہ شعوری مہم ہونی چاہیے معاشرے میں, وہ ہر طرح کے پریشر سے آزاد ہو کے قانون کے تحت ہی فیصلے کریں. اور یہ سب کا کام ہے, ریاست کا بھی ہے, معاشرے کا بھی ہے, کہ اس کے لیے کمپین کریں.
بہت شکریہ پروفیسر خورشید ندیم صاحب, آپ نے وائس آف امریکہ سے بات کی.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
پروگرام آپ کی دنیا میں آپ کا خیر مقدم, میں ہوں اسد حسن, اور پروگرام کے اس حصے میں ہم بات کریں گے پاکستان کے اندر احتساب کے عمل کے اوپر. آپ کو معلوم ہے کہ حزب اختلاف کے کئی ایک رہنماؤں کو حالیہ دنوں میں نیشنل اکاؤنٹیبلٹی بیورو نے گرفتار کیا ہے, یا ایون ابھی تازہ ترین ایک کیس میں جہاں پہ رہائی ہوئی رانا ثناء اللہ صاحب کی, ان کو اینٹی نارکوٹکس فورس نے گرفتار کیا تھا, لیکن مقدمات میں جو فیصلے آئے ہیں اس میں ان کو ضمانتیں ملی ہیں, اور یہ بظاہر لگ رہا ہے کہ پروسیکیوشن کے اندر جو شہادتیں چاہئیں اس کا فقدان نظر آتا ہے. ہم نے اس پس منظر میں جاننے کی کوشش کی ہے کہ چونکہ تحریک انصاف پاکستان کے اندر وزیر اعظم عمران خان جس کے سربراہ ہیں, پرائم منسٹر نے اپنی پوری سیاسی مہم نہ صرف اس انتخاب میں بلکہ پورے سیاسی کیریئر میں وہ بدعنوانی کے خلاف بیانیے پر استوار کی ہے. دو عشروں تک کرپشن کے خلاف آواز اٹھانے اور اپنے مخالفین کو مورد الزام ٹھہرانے کے بعد جب وہ اقتدار میں آتے ہیں تو قومی اداروں نے ان کے کئی ایک سیاسی حریفوں کو کرپشن کی بنیاد پر گرفتار کیا. جب یہ گرفتاریاں ہوتی ہیں تو آواز اٹھتی ہے کہ یہ سیاسی انتقام کا نشانہ بنایا جا رہا ہے, اور پھر یہ معاملات جب نیب کورٹس میں یا دیگر عدالتوں میں جب یہ مقدمات جاتے ہیں تو کرپشن تاحال ثابت نہیں ہوئی کئی ایک مقدمات میں. نتیجتاً عدالتوں سے ایک ایک کر کے ہم نے دیکھا ہے کہ کئی ایک رہنماؤں کو اس بے اختلاف کے, جن کو وہ کہتے ہیں کہ ہم زیر عطاب تھے, ضمانتیں ان کی منظور ہوئی ہیں. اب سوال پاکستان کے اندر یہ اٹھایا جا رہا ہے کہ سیاسی مخالفین کی پکڑ دکڑ واقعتاً کسی سیاسی انتقام کا حصہ ہے, یا پھر قومی اداروں کی اہلیت نہیں کہ وہ ثبوتوں کے ساتھ بدعنوانی ثابت کر سکیں اور سزائیں دلوا سکیں. ہم نے اس پہ ایک ڈسکشن تفصیلی کی تھی, اس وقت ہم آپ کو اسی ڈسکشن سے تفصیلی رپورٹاج سنوا رہے ہیں اسی پس منظر میں. فیاض یاسین پاکستان میں اکاؤنٹیبلٹی لیب کے ڈائریکٹر ہیں. وہ کہتے ہیں کہ تحریک انصاف کی حکومت ملک میں بدعنوانی کے خلاف کارروائی کا جو تاثر دینا جا رہی ہے وہ پارٹی کے اپنے تشخص کے لیے نقصان دہ ثابت ہو رہا ہے.
چونکہ گورنمنٹ جو ہے بہت سارے یو ٹرنز آلریڈی لے چکی تھی بہت ساری چیزوں کے اوپر, ایک پوائنٹ وہ لگ رہا تھا جس کے اوپر ان کی کمٹمنٹ شاید ان ویورنگ ہے, اور وہ اکاؤنٹیبلٹی کے اوپر تھی. لیکن تقریباً سارے معاملات کے اندر جس فورسفلنس کے ساتھ پی ٹی آئی گورنمنٹ چیزوں کو پرسیو کرنے کا امپریشن دینا چاہ رہی ہے, وہ پروبیبلی اڑ کے واپس اس کے فیس کے اندر ہی شاید آ رہے ہیں.
حالیہ دنوں میں اس بے اختلاف کے متعدد رہنماؤں کی یکے بعد دیگرے ضمانتوں کے بعد فیاض یاسین کہتے ہیں کہ کچھ مقدمات میں سرکاری اداروں کی پیشہ ورانہ اہلیت پر سنجیدہ سوالات بھی اٹھ رہے ہیں.
پرٹیکولرلی جو اے این ایف والی بات ہوئی ہے, دو اداروں کے اوپر نا بہت بڑے سوال کھڑے ہو گئے ہیں. اگر تو اے این ایف نے واقعی رانا صاحب کو جو ہے وہ ایک ٹرو کاروائی پکڑتے ہوئے ثبوت کے ساتھ پیش کیا ہے, تو اس کا اے این ایف جیسا ادارہ بھی عدالت میں اس کو ثابت نہیں کر پا رہا, اور اتنا بھی ایویڈینس نہیں دے رہا کہ ایک ملزم کو جب وہ ہولڈ کیا جا سکے. اگر اے این ایف نے ثبوتوں کے ساتھ اس کو اریسٹ کیا اور یہ ساری کہانی سچ ہے, تو پھر ہماری عدالتیں کہاں کھڑی ہیں, وہ لوپ ہولز کون سے اور کہاں ہیں جو ہر بڑے کنیکٹڈ مجرم کو جو ہے یا ملزم کو جو ہے اس میں سے نکلنے کا راستہ فراہم کرتے ہیں.
دردانہ نجم کالم نگار ہیں اور احتساب کے عمل کو بالخصوص اپنے مضامین کا موضوع بناتی ہیں. وہ کہتی ہیں کہ عمران خان نے بدعنوانی کے خلاف جو بیانیاں کھڑا کیا دم توڑ رہا ہے.
جی بیانیاں دیکھیں, بیانیاں تو بالکل دم توڑ رہا ہے, اور یہ ابھی بھی مطلب اس میں کچھ جان ہی نہیں ہے. اور ہم لوگ خود مطلب پی ٹی آئی کو بہت لوگوں نے سپورٹ کیا تھا کہ نئے لوگ آئیں گے, نئے چہرے چلے, نئی بھی ہے ایک نئی آئیڈیالوجی, اور سب کا یہ خیال تھا کہ اگر اوپر بندہ ٹھیک ہوگا تو چیزیں ٹرکل ڈاؤن کریں گی. آپ لوگوں نے ان کے خلاف جبکہ آپ اپوزیشن میں تھے اور آپ اتنی باتیں بتایا کرتے تھے کہ جی یہ لوگ اس طرح کی کرپشن میں ملوث ہیں, تو کہاں گئے وہ سارے ثبوت؟
فیاض یاسین کہتے ہیں کہ اگر سیاسی انتقام کے الزام سے بچنا ہے تو تحریک انصاف کے رہنماؤں کو احتساب کے عمل پر بیانات سے گریز کرنا ہوگا.
تو آئی تھنک یہ ایک بڑا واٹر شیڈ مومنٹ ہے. ان کو پرابیبلی ایک تو اپنے بیانات بند کر دینے چاہیے ایسی کسی بھی کاروائی کے اندر, اور دوسرا کوئی بھی گرفتاری ہوتی ہے تو میرا خیال ہے ان کو جو ہے اس کو سیلیبریٹ کرنا چھوڑ دینا چاہیے.
ان حالات میں کیا توقع رکھی جائے؟ عمران خان کی قیادت والی حکومت پائیدار اصلاحات کے ذریعے احتساب کے اداروں کو فعال اور غیر جانبدار بنا سکتی ہے؟ فیاض یاسین کا جواب نفی میں ہے.
جو کنٹینر کے اوپر خان صاحب کھڑے رہے تھے, باقی لوگوں نے کہا تھا جی ہمیں پتا ہے کون سی ریفارمز لے کے آنی ہے, ہم نے پولیس ٹھیک کی ہے, ہم نے ہسپتالوں کو ٹھیک کیا ہے, ہم نے پٹواریوں کو ٹھیک کیا ہے. ایک تو جو تھوڑی بہت ریفارمز ہوئی تھی وہ بھی رک گئی ہیں, وہ پنجاب کے اندر ان کی شکل نہیں نظر آ سکی, وہ بلوچستان کے اندر ان کو انیشیٹ نہیں کروا سکے. وہ جو ایک مومنٹم بنتا ہے, اور ظاہر ہے باقی جو پولیٹیکل پارٹیز ہیں ان کو ولی اور نیلی فالو کرنا پڑتا ہے, خان صاحب اس مومنٹم کو انیشیٹ بھی نہیں کر پائے. دیٹس ون. اینڈ سیکنڈلی انفیکٹ اگر کہیں پہ کوئی چیز پہلے سے پروسیس میں تھی تو انہوں نے اس کو ریورس کیا ہے.
دردانہ کہتی ہیں کہ احتساب کے اداروں کو ٹھیک کرنا سیاسی جماعتوں کی ترجیح نہیں ہے.
بات یہ ہے کہ ہماری جو پولیٹیکل پارٹیز ہیں وہ سیریس ہی نہیں ہے اکاؤنٹیبلٹی کے ایشو کے اوپر. وہ انہوں نے کبھی اس کو ایز اے اپنا کوئی امپورٹنٹ اور سیریس مینڈیٹ کے طور پر لیا نہیں ہے, بلکہ نیب کا ایک متبادل قانون جو ہے وہ بنا چکے تھے, پی ایم ایل این اور پیپلز پارٹی دونوں کے ادوار میں بنا تھا, لیکن دونوں ہی ان دونوں ادوار میں اس کے اوپر بہت نان سیریس اپروچ رہی.
فیاض یاسین کہتے ہیں کہ جس انداز میں احتساب کا عمل آگے بڑھ رہا ہے عوام کا جمہوریت اور اداروں پر اعتماد متزلزل ہو رہا ہے. ان کے بقول تحریک انصاف کو اس کی سیاسی قیمت بھی چکانا پڑ سکتی ہے.
میرا نہیں خیال کہ لیٹس سے اگر 6 مہینے بعد دوبارہ الیکشن ہوتے ہیں یا اپنے ٹائم پہ بھی ہوتے ہیں تو خان صاحب شاید اس کا کوئی 50% بھی لے جا سکیں گے. اینڈ دیٹس اے ڈسپوائنٹنگ مومنٹ فار اس ایز اے نیشن ایز ویل. ڈیموکریسی کے اوپر ہمارا ٹرسٹ جس طرح سے خراب ہوا ہے, اداروں کے اوپر ہمارا ٹرسٹ جس طرح سے وہ خراب ہوتا جا رہا ہے, ہر نئے دن ایک نئی سچویشن ہمیں دیکھنے کو ملتی ہے.
حزب اختلاف کی جماعتیں عمران خان پر الزام عائد کرتی ہیں کہ ان کی ماں پر ان کے رہنماؤں کو انتقام کا نشانہ بنایا جا رہا ہے, جبکہ تحریک انصاف کے اراکین باور کراتے ہیں کہ ادارے خود مختار ہیں. اگر ملزمان کی ضمانتیں ہو رہی ہیں تو اس کا مطلب یہ نہیں ہے کہ وہ بے قصور ہیں. وزیراعظم عمران خان متعدد بار باور کرا چکے ہیں کہ وہ وفاقی تحقیقاتی ادارے کو خود مختار اور فعال بنانا چاہتے ہیں جو وائٹ کلر جرائم کے کھوج میں اہلیت اقرار کا حامل ہو. حکومت یہ بھی تاثر دیتی ہے کہ نیب یا دیگر ادارے صرف اپوزیشن نہیں حکومتی بینچوں سے بھی رہنماؤں کو تفتیش کے لیے طلب کرتے ہیں, جبکہ اپوزیشن کا الزام ہے کہ احتساب کا عمل صرف حکومت مخالفین کے گرد گھومتا ہے اور بی آر ٹی ہو یا معلوم جبہ اسکینڈل تحریک انصاف کے رہنما جواب دہی کے عمل سے دور ہیں. اسد حسن, وائس آف امریکہ, واشنگٹن.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
پروگرام آپ کی دنیا میں ایک بار پھر خیر مقدم. ہمارا اگلا سیگمنٹ آج قائد اعظم محمد علی جناح بانی پاکستان ان کی گزشتہ ہفتے جنم دن کے پس منظر میں ہے, اور اس جنم دن کے موقع کے اوپر ان کے ہم نے ایجوکیشنسٹ سے, ماہرین سے یہ سوال کیا ہے کہ کون سا پاکستان قائد اعظم محمد علی جناح کے پاکستان کے نظریات کے قریب تر ہے, ایک ایسا پاکستان جو معتدل ہے, اعتدال پسند ہے, ایک ایسا پاکستان جہاں پہ تمام اقلیتوں کے لیے مذہبی آزادیاں ہیں, برابر مواقع ہیں, مساوات ہے, ایک ایسا پاکستان جو پڑوسی ممالک کے ساتھ دوستانہ تعلقات رکھتا ہے. کئی ایک پہلوؤں پہ ہم نے بات کی ہے. ڈاکٹر ہما بکائی صاحب ایسے ممتاز تجزیہ کار ہیں, تو آئیے ان کا نقطۂ نظر ہم آپ کو سنواتے ہیں. ہما بکائی صاحبہ, بہت شکریہ آپ کا. آپ بتائیے گا کہاں تلاش کریں قائد اعظم کے پاکستان کو؟
میرا خیال ہے کہ قائد اعظم کے پاکستان کو تو آپ پاکستان کے نوجوانی میں تلاش کریں, کیونکہ یہ انہیں کا پاکستان ہے, اور اسی کی کوشش بھی کی گئی عمران خان صاحب کی طرف سے. اس وقت صورتحال یہ ہے کہ جو امید آپ نے الیکشن کے بعد سڑک پہ دیکھی تھی وہ امید میں یہ تو نہیں کہیں گے کہ ٹوٹی ہے, لیکن وہ امید کمزور ضرور پڑی ہے. اور امید کی کمزوری کا مقصد حقیقت یہ نہیں ہے کہ پاکستان جو ہے وہ کسی غلط ڈگر پہ ہے. امید کی کمزوری کا منشا صرف یہ ہے کہ جو مشکل فیصلے, بشمول سیاسی مشکل فیصلے, داخلی مشکل فیصلے, معاشی
مشکل فیصلے جو پاکستان حکومت کو کرنے تھے وہ جب ہو رہے ہیں تو ان کی ایک قیمت ہے اور اس قیمت کی ادائیگی عوام کو کرنی پڑے گی. اور انفارچونیٹلی ایک اپوزیشن ہے جو حکومت وقت کی مخالفت کرتے کرتے کبھی کبھی ریاست کی مخالفت بھی کر جاتی ہے. تو میرا نہیں خیال کہ میں زیادہ پختہ طور پر اپنے خیالات کو آپ کو سمیٹ سکتی تھی. پاکستان میں ناامیدی ہے لیکن ان کے ساتھ ساتھ اب امید بھی ہے.
امید کے کیا پہلو ہیں آپ کے سامنے اور اس وقت ظاہر ہے نا امیدی تو سب کو نظر آ رہی ہے کہ ان بنیادوں پہ ادارے اتنے فنکشنل نہیں ہیں. یہ نیب آپ دیکھ لیں، یہ باقی پروسیکیوشن دیکھ لیں، حالیہ ضمانتیں دیکھ لیں اور مقدمے بنائے جانے، سو مایوسی اس ریفرنس میں بھی ہے کہ شاید یہ پولیٹیکل وکٹمائزیشن ہے، باقی بھی جو ریاست کی مشینری ہے وہ اس طرح سے فعال نہیں ہے. سو امید کے کیا پہلو ہیں؟
پولیٹیکل یہ بھی ہو سکتا ہے کہ پولیٹیکل وکٹمائزیشن ہے، اور یہ بھی ہو سکتا ہے کہ جو اسٹیٹس کو کی فورسز ہیں وہ اپنا آخری زور لگا رہی ہیں کہ بدلاؤ نہ آئے. اس صورت حال کو دو طور پہ دیکھا جا سکتا ہے نا. ظاہر ہے کہ اگر ہم نے نیا پاکستان کی بات کی تو بہت سارے لوگ ہیں، بہت ساری ایسی لابیز ہیں جن کے اسٹیکس جو ہیں وہ یا تو ختم ہو جائیں گے یا بہت کم ہو جائیں گے یا کمزور پڑیں گے.
آپ کو لگتا ہے کہ اس وقت جو پرائم منسٹر ہیں عمران خان وہ جلسے جلوسوں میں جس پاکستان کی یا قائد اعظم کی جس تصور کی بات کرتے تھے وہ ابھی تک اپنے اس خیال کے ساتھ جڑے ہوئے ہیں، اس ریفرنس میں کوئی باقاعدہ اصلاحات، یہ آپ نے جیسے حوالہ دیا نا کہ مشکل فیصلے فیصلے الگ چیز ہیں.
عمران خان اس سے جڑے ہوئے ہیں اور اس کے لیے کام بھی کر رہے ہیں، لیکن عمران خان کے پاس اسٹیٹس کو کی بیوروکریسی ہے، عمران خان کے پاس بہت سیاسی طور پر مچور اور ان کے بہت زیادہ تیز میں لفظ استعمال کر رہی ہوں اپوزیشن ہے، اور جو اداروں کو ان کے لیے کام کرنا چاہیے ہم کو یہ لگتا ہے کہ کل ان کی بھی شامت آ سکتی ہے. میرا خیال ہے کہ ایک انٹرنل کانفلکٹ ہے جس کا پاکستان شکار ہے اس وقت، لیکن آگے بڑھنے کے لیے اس کانفلکٹ کی ضرورت ہے، کیونکہ اگر ایسا نہ ہوتا تو سب اچھے کی خبر تو آئی نہیں تھی اتنے سالوں سے، لیکن مجھے بھی پتا ہے اور آپ کو بھی پتا ہے کہ سب اچھا نہیں تھا، اور اگر سب اچھے ہی کی طرح صورتحال چلتی رہتی شاید بگاڑ کی قیمت پاکستان سے بھی.
بہت شکریہ پروفیسر ہما بگائی صاحب آپ ہمارے ساتھ تھیں.
یہ وائس آف امریکہ ہے، آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں، پتہ ہے facebook.com/voaurdu.
جی سامعین پروگرام آپ کی دنیا میں ایک بار پھر آپ کا خیر مقدم. بات ہم کر رہے ہیں بانی پاکستان قائد اعظم محمد علی جناح، ان کے یوم پیدائش کے پس منظر میں، اور ہم نے اسے پہلے سیگمنٹ میں بات کی ہے کہ قائد اعظم کا جو پاکستان کے بارے میں تصور تھا وہ نئے پاکستان یا پچھلے پاکستان کے اندر اس میں کس کے زیادہ تر قریب ہے یا ریزونیٹ کرتا ہے. ڈاکٹر ہما بکائی کی گفتگو آپ نے سنی، اب ہم بات کرتے ہیں ڈاکٹر نور فاطمہ سے جن کا آج ہی آرٹیکل اسی ریفرنس میں شائع ہوا ہے جس میں ان کا فوکس یہ تھا کہ جو نئی جنریشن ہے، نئی نسل ہے، یوتھ ہے پاکستان کی، وہ کیسے انسپائر ہو سکتی ہے قائد اعظم محمد علی جناح ان کی تعلیم سے، اور آج کی جو یوتھ کے اندر ان کی ویلیوز کو کیسے ٹرانسفر کیا جا سکتا ہے یا اس سے وہ انسپائر ہو سکتے ہیں. سو ہمارا جو تعلیم کا یہ سیگمنٹ ہے الف سے یہ تک، اس میں بھی آج ہم اسی ریفرنس میں بات کرتے ہیں. ڈاکٹر نور فاطمہ بہت شکریہ آپ کا، آپ نے ہمارے لیے وقت نکالا.
جی تھینک یو سو مچ.
سامعین آپ جانتے ہیں ڈاکٹر نور فاطمہ ہمارے پروگرامز کا حصہ ہوتی ہیں، ہم انہیں اکثر زحمت دیتے ہیں، وہ ہیڈ ہیں انٹرنیشنل ریلیشنز اینڈ پولیٹیکل سائنس ڈپارٹمنٹ کی انٹرنیشنل اسلامک یونیورسٹی میں اور انٹرنیشنلی اکنالجڈ ایجوکیشنسٹ ہیں. سو ڈاکٹر نور، قائد اعظم بانی پاکستان، ان کا پاکستان کا تصور اور آج کی جو یوتھ ہے، جو نوجوان نسل ہے، وہ کتنی انسپائرڈ ہے یا اس کو مزید ایجوکیٹ کرنے کی ضرورت ہے ان کی تعلیمات سے؟
دیکھیے، انسپائرڈ ہونے کے لیے سارے ایلیمنٹس موجود ہیں، ان کی پرسنالٹی، ان کی ایجوکیشن، ان کا پروفیشنلزم، اینڈ دین ان کا یہ گفٹ جو ہمیں ملا اور جس میں آج ہم بیٹھے ہیں. اس سب میں موٹیویٹ ہونے کے لیے، انسپائرنیشن لینے کے لیے، انسپائر کرنے کے لیے بہت کچھ ہے. لیکن I would agree to your second part of the question کہ کیا ان کو سکھانا پڑے گا. دیکھیں، ابھی ہم بات کرتے ہیں جو ان کا سب سے بڑا ایک جو موٹو تھا وہ تھا فیتھ ڈسپلن اینڈ جو ہے یونٹی فیتھ ڈسپلن. اب ہم دیکھتے ہیں جگہ جگہ آپ کو گورنمنٹ بلڈنگس میں، یونیورسٹیز کے اندر، ایجوکیشن انسٹیٹیوشنس میں، ایون ہمارے ایئرپورٹ پہ آپ آتے ہیں تو سب جگہ یہ لکھا ہوا ہے، لیکن آئی ڈونٹ تھنک سو کہ کسی نے کور اس کا دیکھنے کی کوشش کی ہے کہ یہ وہ کہنا کیا چاہتے تھے. اور اب ہم کیا کرتے ہیں، اوکیشنلی when there is a day, so हम कोई चीज लिख लेते हैं, पढ़ लेते हैं, programs भी कर लेते हैं, कुछ TV channels program कर लेते हैं, कुछ तो बिल्कुल जो है वो just एक जो off होता है उसको बस announce करते हैं और कुछ नहीं. उससे क्या हो रहा है कि weak हो रही है foundation से linkage of this youth. उन्हें ये तो पता है, अच्छा ये हम बानिए पाकिस्तान थे, दिन पैदा हुए और उसके बाद उन्होंने उनको उनके जो 14 पॉइंट्स हैं परहैप्स वो बाय हार्ट याद होते हैं, लेकिन इनकी कोई फिलॉसफी, वो कौन थे, उनकी पर्सनालिटी क्या थी. अभी जो लाहौर में जो अनफॉर्चुनेट सिचुएशन हुई है हमारे लॉ प्रोफेशनल की तरफ से, तो वन ऑफ द लॉ प्रोफेशनल बलकायद आजम आल्सो, सो इफ वन कैन लुक अप टू हिम तो उन तक तो पहुंचना, तो ये हम किधर जा रहे हैं, किस सिमत में हम हैं. आपको पता होगा कि एक दफा गांधी की सिस्टर ने ये कहा था कि अगर जो है कांग्रेस के मुस्लिम लीग के पास 100 गांधी हो जाए और 200 आजाद हो जाए और एक कांग्रेस के पास सिर्फ एक कायदे आजम होता,
सही,
तो हिंदुस्तान में कभी तकसीम नहीं होना था. ठीक है, उसके बाद आप देखिए इतनी इस, और ये कहने का मतलब ये है कि जो ओपोनेंट्स थे उनके, आपके प्रोफेशनल ओपोनेंट्स होते हैं, आपके पॉलिटिकल हैं, तो वो सारे पॉलिटिकल ओपोनेंट हैं जो उनकी इस हद तक रिस्पेक्ट करते हैं कि उन्होंने जिस अंदाज में अपनी पर्सनालिटी को, अपना एक प्रोफेशनलिज्म, अपराइट होना, इंटीग्रिटी के साथ, डेडिकेशन के साथ, डिवोशन के साथ, तो उसका कुछ परसेंट भी अगर आज का हमारी यूथ ले ले तो जितनी फ्रस्ट्रेशन और जितना हमारे यहाँ इस वक्त हमें सोशल लेवल के ऊपर जितनी भी इवल्स ऐसी नजर आती हैं जिसको हैंडल करना मुश्किल हो रहा है, हम हर वक्त आप यूथ से बात करें इंक्लूडिंग अवरसेल्फ, जब हम उस यूथ के हिस्से में थे तो हमें समझ नहीं आता था कि हमने किसको फॉलो करना है, वो जो हीरोज का कॉन्सेप्ट है वो किसको हमने फॉलो करना है. तो हमारे पास तो मौजूद है कि हमने किसको फॉलो करना है, लेकिन अनफॉर्चुनेटली हमने लर्न उससे कुछ नहीं.
मैंने पहले डॉक्टर हुमा बकाई से भी ये पूछा है कि एक पाकिस्तान है जिसकी दावेदार ये हुकूमत है और वो कहती है कि हम नया पाकिस्तान बना रहे हैं या बन चुका है, टाइम लगेगा उसके ब्लूप्रिंट सामने आने में. एक पाकिस्तान पिछले गवर्नमेंट्स जो हैं या उनकी मुख्तलिफ सियासी जमातों के नुमाइंदे कहते हैं कि वो इस पाकिस्तान से तो हमारा पुराना पाकिस्तान बेहतर था. एक पाकिस्तान है कायद आज़म का पाकिस्तान उनके तसव्वुरात के मुताबिक. सो ये नया पाकिस्तान ज़्यादा रेजोनेट करता है, पुराना पाकिस्तान उनके तसव्वुरात के करीब था, या हमें उस इस्तलाह की जानिब हकीकी मानों में उसको शक्ल देने के लिए पूरे कंसेंसस के साथ और तरीके से आगे बढ़ने की ज़रूरत है? कौन सा पाकिस्तान ज़्यादा रेजोनेट करता है कायद आज़म के पाकिस्तान से?
देखिए असद, मैं बहुत शॉर्ट पोजीशन तो इधर वे नहीं ले सकती. ना मैं ये कहूँगी कि पुराना पाकिस्तान वो था जो कायद आज़म बनाना चाहते थे, ना मैं ये कहूँगी कि नया पाकिस्तान वो है. नए पाकिस्तान में कुछ चीज़ें, जैसे फॉर इंस्टेंस हम अकाउंटेबिलिटी की बात करते हैं अगर अक्रॉस द बोर्ड होता है, अगर हम ये बात करते हैं कि किस तरीके से ट्रांसपेरेंट चीज़ें रहनी चाहिए, वो कितनी हैं या नहीं है वो भी एक सेपरेट क्वेश्चन है, बट अगर हम ये बात भी करते हैं और अगर हमने क्वेश्चन भी रेज कर दिया है कि जो गरीब है उसको उतना ही राइट है, या गरीब को हमने 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 किस तरह से गुर्बत से निकालना है, या अगर हम ये कहते हैं कि हम इन्हें घर बना के देना चाहते हैं, शेल्टर, जो कि स्टेट की रिस्पॉन्सिबिलिटी थी, जो कि कायदे आज़म का विजन था जिसमें लोग आराम से जिंदगी गुजार सकें, तो ये उसके करीब महसूस होता है. लेकिन ऑन द अदर हैंड अगर आप देखते हैं कि कम अज कम इन्फ्लेशन रेट है, या डेट का जो रेशो आ गया है, या जिस तरह से IMF के पास टाइम एंड अगेन उसका डोर नॉक करना है, तो ये तो शायद पाकिस्तान पुराने में भी रहा और नए में भी है, और दोनों चीजें जो है मैं समझती हूँ अभी तक उस लेवल पे नहीं है जिसको हम कायदे आज़म का पाकिस्तान कह सकें, बिकॉज कि इस वक्त जो हाल है, इस वक्त सिंस मेरा कोर सब्जेक्ट जो है वो पॉलिटिकल इकोनॉमी है, तो मैं आपको बताऊं कि इस वक्त जो डबल डिजिट जितना डेंजरस हो सकता है सोसाइटी के लिए, बिकॉज आपकी जो मिडिल क्लास है वो इरोड कर रही है, और मिडिल क्लास आपको पता है किसी भी सोसाइटी के बनने में सबसे बड़ा रोल मिडिल क्लास अदा करती है, क्योंकि स्टेक ना तो बहुत लोअर क्लास के होते हैं ना पर के होते हैं, मिडिल क्लास के होते हैं, उसको आप इरोड कर रहे हैं थ्रू दिस इन्फ्लेशन. सो देयर आर सो मेनी थिंग्स. हाँ ठीक है, आपके प्रॉमिसेस हैं, आपको रियलाइजेशन है कि चीज़ें महंगी हो रही हैं, लेकिन उस रियलाइजेशन को होते होते अगर सालों लग जाते हैं और आपके पास टाइम भी इतना नहीं होता, तो वो सारी चीज़ें, लेकिन मैं नहीं समझती कि किसी एक के लिए भी प्रीवियस और दिस में ये पोजीशन ले सकती हूँ कि यस देर वर वेरी क्लोजर टू दिस विजन ऑफ कायदे आज़म.
बहुत शुक्रिया डॉक्टर नूर फातिमा, आपने हमसे बात की, वॉइस ऑफ अमेरिका के लिए आपने वक्त निकाला, आपका बहुत शुक्रिया.
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है.
जी सामिन, प्रोग्राम है आपकी दुनिया, मैं हूँ असद हसन, और प्रोग्राम के इस आखिरी हिस्से में हम बात करते हैं स्पोर्ट्स पे, क्रिकेट पे. पाकिस्तान की क्रिकेट टीम ने 13 साल के बाद होम सीरीज़ जीती, और पाकिस्तान के अंदर 10 साल के बाद
ٹیسٹ کرکٹ یعنی ریڈ بال کرکٹ جو ہے وہ بحال ہوئی ہے. سری لنکا ایک بار پھر پاکستان کے دوست کرکٹ ٹیم ہونے کا انہوں نے ثبوت دیا ان کے کرکٹ بورڈ نے, اور کچھ ہفتے قبل انہوں نے اپنی ٹیم کو ٹی ٹوینٹی اور ون ڈے میچز کے لیے پاکستان بھیجا تھا. اور اب ٹیسٹ کرکٹ کی جو بحالی ہوئی ہے اس میں بھی میزبان ٹیم کوئی اور نہیں, سری لنکا کی ٹیم تھی. بڑے اچھے ماحول میں بظاہر یہ میچز ہوئے. راولپنڈی ٹیسٹ اگرچہ ڈرا ہوا لیکن ایک ہسٹورک نوٹ پہ, اور پھر کراچی ٹیسٹ پاکستان پہلی اننگ میں گرین وکٹ پہ بری طرح فلاپ ہونے کے باوجود زبردست کم بیک کیا اور ایک 555 رنز تین کھلاڑی آؤٹ پر اننگ ڈکلیئر کی. پہلی بار یہ ہوا کہ ٹاپ فور بیٹس مین نے پاکستان کے اندر وہ سینچری اسکور کی. عابد علی جو کہ ڈیبیوٹانٹ تھے پچھلے راولپنڈی ٹیسٹ میں, انہوں نے اپنے دوسرے میچ میں بھی سینچری اسکور کی. ان کے ساتھ شان مسعود جو اسٹرگل کر رہے تھے اپنے فارم واپس لینے کے لیے, وہ سینچورین رہے. بابر اعظم جو کہ ایک بڑے کنسسٹنٹ پرفارمر کے طور پہ سامنے آ رہے ہیں, انہوں نے سینچری اسکور کی اور چار سینچریاں جو ہیں وہ پاکستان کی طرف سے بنیں. کیپٹن نظر علی انہوں نے بھی سینچری اسکور کی, سو ایک منفرد ریکارڈ تھا. سو اس سیریز میں پاکستان نے کیا حاصل کیا؟ میری ذاتی طور پہ جو آبزرویشن ہے وہ یہ کہ عابد علی کی جو انڈکشن ہے اور عابد علی کا نے جو مومنٹم بنایا ہے اس نے کم از کم کراچی ٹیسٹ کے اندر یہ دیکھنے میں آیا کہ پاکستان کا جو اسٹرائک ریٹ ہے وہ بہت بہتر رہا, تیزی سے رنز بنے. یہی وجہ ہے کہ یہ میچ فیصلہ کن بھی ہوا اور پاکستان نے اس کو بڑے واضح مارجن کے ساتھ اس کو جیت بھی لیا. تو اس پہ ہم نے بات کی ہے یحییٰ حسینی سے, کرکٹ انالسٹ ہیں, کرکٹ اینکر ہیں, اسپورٹس اینکر ہیں. ان کا تجزیہ لیتے ہیں پاکستان سری لنکا سیریز کے اوپر. یحییٰ بہت شکریہ آپ کا, تھینک یو سو مچ. کراچی ٹیسٹ بلکہ پوری سیریز اس کو ذرا ریپ اپ کیجیے گا. پاکستان نے کیا ڈفرینٹ حاصل کیا اس سیریز میں؟ آسٹریلیا والے ایک کہنا چاہیے کہ بہت ہی مشکل ٹور کے بعد.
ابھی آپ بڑا لمبا تجزیہ لے رہے تھے پڑوسی ملک بھارت کے حوالے سے, وہاں پر جو مسلمانوں کے ساتھ مظالم ہو رہے ہیں اور جو نت نئی وہاں پر تحریک جنم لے رہی ہیں, جو غلطیاں بھارت کر رہا ہے, میں اسی چیز کو ایڈ کرنا چاہوں گا کہ بھارت کی کرکٹ ٹیم کی اگر ہم بات کرتے ہیں تو بھارت کی کرکٹ ٹیم کی ہوم گراؤنڈ پر ہوم کراؤڈ کے سامنے کارکردگی سب سے سامنے ہے. بڑی شاندار انہوں نے بالنگ کی ہے, بیٹنگ کی ہے, ویسٹ انڈیز کے خلاف ون ڈے سیریز جیتی ہے, اس سے پہلے ساؤتھ افریقہ کے خلاف, اس سے پہلے بنگلہ دیش کے خلاف ون ڈے سیریز جیتنے میں کامیاب رہے ہیں. تو پاکستان ٹیم آفٹر اے ویری لانگ ٹائم ٹیسٹ سیریز میں کیسے جیتے ہیں, ہوم گراؤنڈ پر ہوم کراؤڈ کے سامنے اپنے میدانوں پر پرفارمنس کیسے دیتے ہیں, یہ ثابت کیا ہے ہمارے بلے بازوں نے. 2000 کے بعد پہلی بار ہمیں ٹیسٹ کرکٹ میں دونوں اوپنرز کی طرف سے سینچریاں دیکھنے میں کو ملی. پھر عابد علی نے 3 ٹیسٹ اننگ میں 2 سینچریاں اسکور کی. 16 سال کی عمر میں گیند فاسٹ بالر بنے نسیم شاہ, جنہوں نے 5 وکٹ کی کارکردگی پیش کی. پھر آپ نے دیکھا کہ ایک نیا ریکارڈ بنا پاکستان کے پہلے 4 بیٹسمینوں نے سینچریاں اسکور کی. تو یہ ہے آپ کا ہوم گراؤنڈ, آپ کا ہوم کراؤڈ ہے جہاں پر آپ عمدہ کارکردگی کا مظاہرہ کرتے ہیں, صورت حال کو کنٹرول میں کرتے ہیں, اور یہی ہوتا ہے اپنے میدانوں پر کھیلنے.
آپ آئیڈل بنتے ہیں, لوگ آپ کو فالو کرتے ہیں, پھر آپ انسپائر کرتے ہیں یوتھ کو. اور میں اکثر یہ بات یہ کہتا رہا ہوں کہ پاکستان میں تو جیسے آپ ایون بابر اعظم کی ایگزامپل لے لیں, اس نے تو کرکٹ دیکھی ہی نہیں ہوگی, شاید 10-12 سال کے ہوں گے جب پاکستان کے اندر سے کرکٹ جو ہے وہ 12-15 سال کے ہوں گے جب کرکٹ بند ہو چکی ہے وہاں پہ. سو انہوں نے تو کسی کو اپنے گراؤنڈس کے اوپر کھیلتے ہوئے دیکھا نہیں, باہر سے آتی ہوئی ٹیموں کو نہیں دیکھا ہے. سو اینی وے اب یہ جو ٹیلنٹ آیا ہے عابد علی کی صورت میں یا فاسٹ بالرز میں, اسپن کا شعبہ پاکستان کا ویک ہوا ہے, خاص طور پہ یاسر شاہ کی پرفارمنس میں کچھ کمی کے بعد, اس پہ کتنا توجہ دینے کی ضرورت ہے ایک, اور دوسرا یہ کہ اب یہ سلسلہ جاری رہے گا ٹیسٹ کرکٹ اور انٹرنیشنل کرکٹ کی واپسی کے بعد, یا پاکستان کو ابھی بہت زیادہ محنت کرنا پڑے گی باقی دنیا کی ٹیموں کو ملک میں لانے کے لیے؟
بالکل محنت تو کرنی پڑے گی, ایسا گنجائش نہیں ہے. لیکن جو عابد علی کی آپ نے بات کی کہ 3 ٹیسٹ اننگ میں 2 سینچریاں انہوں نے اسکور کی, 2 مین آف دی میچ, ایک مین آف دی سیریز, پاکستان کے سسٹم پر سلیکشن کے حوالے سے بہت بڑا چماچا مارا ہے عابد علی نے, کہ آپ 4 دن کی جو کرکٹ پاکستان میں ڈومیسٹک سطح پر کھیلی جاتی ہے اس کو ہم ریسپیکٹ نہیں دیتے. فواز عالم رنس کی ہم باہر لگا رہے ہیں, 34 ٹیسٹ سینچریاں بنا چکے ہیں, سینچریاں اسکور کر چکے ہیں, 12,000 رنز ان کے کرکٹ پر ہیں, تابش خان سب سے زیادہ وکٹ ٹیکر ہیں, آپ ان کو کھلا نہیں رہے ہیں. لیکن آپ نے عابد علی کو موقع دیا تو عابد علی نے ثابت کیا کہ 4 دن کی کرکٹ کا پلیئر جو ہے وہ ٹیسٹ کرکٹ میں کیسے پرفارم کرتا ہے آپ نے دیکھا. تو اب دیکھنا یہ ہے کہ جو آپ کا سوال کا اگلا حصہ ہے کہ پاکستان میں بین الاقوامی کرکٹ کی واپسی ہوگی,
तो देखिए पाकिस्तान में अब तो बैन अल्कामी क्रिकेट की वापसी के हवाले से कोई शक सुबह है नहीं, कोई इबाम है नहीं। जिस तरह श्रीलंका की टीम खेल कर गई है, टेनिस की जगह रस्मी ने कहा कि 100% नहीं 200% लोग इतफाक करते हैं पाकिस्तान में सिक्योरिटी के मामला से। तो अब उसके बाद अब किसी टीम के पास कोई इबाम मौजूद नहीं है। एक ऐसे वक्त में जब पाकिस्तान सुपर लीग भी पाकिस्तान क्रिकेट बोर्ड ने पूरे का पूरा पाकिस्तान में कराने का ऐलान किया है, तो इस सिचुएशन में तो अब आप नहीं कह सकते कि दुनिया की जो टीमें हैं वो यहाँ पर न आने के हवाले से इबाम का शिकार है।
या हुसैनी हमारे साथ थे, थैंक यू सो मच, आपने हमें ज्वाइन किया। और सामीन इसके साथ ही हमारा आज का ये प्रोग्राम अपने इख्तिताम को पहुंचता है। असद हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।